यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बागलुङ र गुल्मीमा पहिरोमा परि 12 जनाको मृत्यु, 4 जना बेपत्ता। चितौनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन प्रतिवेदन गृहमन्त्री रमेश लेखक समक्ष प्रस्तुत। भारी वर्षाको जोखिम रहेका 34 जिल्लामा केही दिन रात्री बस नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह। भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनद्वारा संसद विघटन। विपक्षी नेत्री खालिदा जिया रिहा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बागलुङ र गुल्मीमा गएको पहिरोमा परि 12 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता भएका छन्। बागलुङको बडीगाड गाउँपालिका वडा नम्बर 9 र 10 पहिरोले पुरिएर 8 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता रहेका छन्। वडा नम्बर 10 आरूपाटा बाख्रेमा पहिरोमा परि 70 वर्षीय मोती देवी कामी, 6 महिनाकी बालिका सीता बिक, 7 वर्षीय मालती बुढा, 8 वर्षका अमल बुढा र 11 वर्षीय सीता पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो। त्यस्तै वडा नम्बर 9 नयाँ बस्तीमा पहिरोमा पुरिएर 14 वर्षीय विधान परियार, वडा नम्बर 9 खहरेमा पहिरोले पुरिएर 26 वर्षका बसन्त बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो। वडा नम्बर 10 आरू पाटा बाख्रेको पहिरोमा हराइरहेका 4 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। सो स्थान बस्ने 60 वर्षीय मधु बुढा, 10 वर्षका मनोज बुढा, 3 वर्षीय आरूष थापा र 11 वर्षीय सुमन बिक पहिरोमा हराइरहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा घाइते भएका 10 जनाको उद्धार गरिएकोमा 78 वर्षका जोकबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल निकै विकट र पहिरोले सड़क बगाएकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। उता गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर 1 विसौनामा पहिरोले दुईवटा घर पुरिँदा 4 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम कुमार केसीले बताउनुभयो। पहिरोमा पुरिएर 48 वर्षका गोरे बिक, 67 वर्षका हुकुम बिक, 2.5 वर्षका रियान्सा बिक र 66 वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर 23 वर्षकी मुना बिक र 32 वर्षका विष्णु बिकलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरी निरीक्षक केसीले बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सड़कमा केही दिन बस नचलाउन अनुरोध गरेको छ। रात्री बस नचलाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सड़क क्षेत्रमा बाढ़ी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो। विभागले भारी र अति भारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 34 जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ। विपदको जोखिममा रहेका नागरिकलाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रय स्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्व तयारी र प्रतिकार गर्न, विपद सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वयमा रहन पनि प्राधिकरणले सूचित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार देशको विकास र समृद्धिको मूल बाधक भएकाले यसको रोकथाम नियन्त्रण र अन्त्यका लागि सरकार दृढतापूर्वक लाग्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। भ्रष्टाचार निवारण ऐन 2059 को संशोधन गर्न बनेको विधेयकको उद्देश्य र कारणबारे छलफलका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरूद्ध सरकारले शून्य सहनशीलताको नीति लिने र भ्रष्टाचारमा संलग्न जो कोहीलाई अनुहार नहेरी कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो।
फेरि पनि मेरो प्रतिबद्धता दृढ प्रतिबद्धता छ, म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्। म यस समितिलाई भन्न चाहन्छु, कसैको अनुहार नहेरिकन भ्रष्टाचारको सम्बन्धमा हामी कडा नीति अप्नाउँ। यो प्रचारबाजीको लागि होइन, यो स्थितिमा सुधार ल्याउन, अवस्थामा सुधार ल्याउनका लागिको प्रतिबद्धता हो कि कसैको अनुहार नहेरी, कसैप्रति स्नेहभाव वा वैरभाव नराखी, यस्ता कुराहरूबाट पृथक रहेर देशका लागि काम गर्ने हो। त्यस कुरामा अहिलेको सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको हैसियतले म एस्योर गर्न चाहन्छु यस समितिलाई।
प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ़ाउनु सरकारको अनिवार्य दायित्व भएको उल्लेख गर्दै त्यसका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न ऐनमा संशोधन आवश्यक रहेको समितिलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिशोधका लागि नभई आर्थिक विकासको लक्ष्यका साथ बनेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारको मुद्दामा कानूनको दृष्टिमा सबै बराबर हुन् भन्ने मान्यताका आधारमा कार्यवाही हुने बताउनुभयो। भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान गर्ने दायित्व पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति हुने र राजनैतिक दलका प्रमुख नेतृत्वले नै भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्ने सांसदहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले निजामती क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्तिहरू नै आयोगमा नियुक्ति हुने गरेको र संसदीय सुनवाईको प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले भागभण्डाका आधारमा नियुक्ति भयो भन्न नमिल्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मधेसको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीसँग भएको भेटमा मुख्यमन्त्री सिंहले 22 बुदामा समेटिएको पत्र मार्फत प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रस्तुत गर्नुहुँदै सो आग्रह गर्नुभएको हो। पत्रमा जानकी मन्दिर विकास कोषको स्थापना तथा मधेस प्रदेशका 8 जिल्लाहरू भारतीय नाकासँग जोड़िएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने लगायत रहेका छन्। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताउनु भएको छ। शहरी विकास मन्त्रालयमा हिजो संचारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ़दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेको बताउनुभयो। फरक प्रसंगमा उहाँले शहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। साथै उहाँले फोहोर मैला व्यवस्थापन, खुला क्षेत्र, सड़क, यातायात व्यवस्थापन लगायत क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने बताउनुभयो। चितौनको सिमलतालमा 62 यात्रु बेपत्ता हुने गरी भएको बस दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले हिजो गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन पेश गरेको छ। प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय तहले सड़क निर्माण गर्दा भिरालो र पहाड़ी क्षेत्रमा उचित इन्जिनियरिङ डिजाइन बिना नै निर्माण ग्रामीण सड़क खनिएकाले विपद निम्त्याएको बताउनुभयो। विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सड़क दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेको प्रति चिन्ता जनाउँदै प्रतिवेदन अक्षरश कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाइने उहाँले बताउनुभयो। 62 बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उहाँले बताउनुभयो। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन प्रक्रिया अघि बढ़ाएको छ। समितिका सभापति सूर्यबहादुर थापाले समितिले हालसम्म सरकार भएका विभिन्न निकायसँग 33 पटक छलफल गरेको जानकारी दिनुहुँदै प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य अघि बढ़ाएको बताउनुभयो। छलफलका क्रममा सहकारीको सिद्धान्त मूल्य मान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने संगठित रूपमै ठगी भएको देखिएको उहाँले बताउनुभयो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको र उक्त संस्थाका अध्यक्ष गितेन्द्र बाबु जीवी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको समितिका सभापति थापाले बताउनुभयो। लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर डाक्टर नीलम ढुंगाना तिमिल सिन्हाको संयोजकत्वमा गठित कार्यदलले हिजो उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन नेपाल राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था र लघु वित्तीय संस्थाका सदस्यहरूले गर्नुपर्ने कार्यबारे सुझाव दिएको छ। प्रतिवेदन बुझ्नुहुँदै अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिएका सुझाव कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावको औचित्य हेरेर कार्ययोजना बनाई काम गरिने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सदनको चालू अधिवेशनमा तीन विधेयक पेश गर्ने गरी अघि बढ़ाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भ भएको छलफलमा मन्त्री चौरसियाले समितिमा विचाराधीन रहेका संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको यही अधिवेशनमा पास गर्ने गरी अघि बढ़ाउन आग्रह गर्नुभयो। बैठकमा यही साउन 29 गतेसम्म निरन्तर बैठक बसी विधेयकमाथिको छलफल अघि बढ़ाउने सहमति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बारा, पर्सा, रौतहट, सर्लाईका उखु किसानहरूको रोकिएको भुक्तानी प्रक्रिया सरकारले छिट्टै अघि बढ़ाउने बताउनु भएको छ। बाराको सिमारामा हिजो आयोजित छलफल कार्यक्रममा मन्त्री अधिकारीले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखी अघि बढ़ने बताउनुभयो। उहाँले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्ने हुँदा सरकार सदैव किसानको पक्षमा रहेको र मल, बिउ, कृषि औजार, सिंचाई लगायतका क्षेत्रमा किसानलाई मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताउनु भएको छ। नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री चौधरीले हाल युवा तथा बालबालिकाहरूमा हुनुपर्ने सामाजिक संस्कार विस्तारै खस्किँदै गएको प्रति चिन्ता पनि व्यक्त गर्नुभयो। उहाँले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। मीडिया काउन्सिल विधेयकलाई आम संचार परिषद विधेयकका रूपमा अघि बढ़ाउने गरी सहमति जुटेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा सांसदहरूले मीडिया काउन्सिल विधेयकको नेपाली नामाकरण गरिनुपर्ने माग गरेपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मीडिया काउन्सिलको नाम परिवर्तन गर्न सकिने बताउनु भएको हो। बैठकमा सांसदहरूले आम संचार परिषदको पदाधिकारी नियुक्त गरिँदा विषय विज्ञ र स्वतन्त्र व्यक्तिको संयोजकत्वमा गठित समितिले सिफारिश गर्नुपर्ने, समग्र प्रेसलाई मर्यादित बनाइने विषय कानूनी रूपमा विधेयकमा समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। समितिकी सभापति जयन्ती देवी राईले आम संचार परिषद सरकारको नियन्त्रणमा नभई नियमनमा रहने व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकले नियमित बजार अनुगमन गर्न गराउन र सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको संचालन, समय अवधि र क्षेत्रगत दायरा विस्तार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था गरी कृत्रिम अभाव र कालो बजारी रोक्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले प्रत्येक पसलमा मूल्य सूची अनिवार्य राख्ने व्यवस्था गर्न अन्तर मन्त्रालय र तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्दै बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बैठकमा समितिका सदस्यहरूले कालो बजारी, कृत्रिम अभाव र चाडपर्व शुरू हुन लागेकाले अस्वाभाविक मूल्य वृद्धि शुरू भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो। केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन हुलदंगा चलिरहेकाले त्यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ। लन्डन स्थित नेपाली राजदूतावासले एक सूचना जारी गरी बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अप्नाउन एवं स्थानीय संचार माध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ। साथै बेलायत स्थित नेपाली संघ संगठनहरूलाई आफ्नो संस्था तथा समुदाय मार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अप्नाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ। चरण क्षेत्रको अभाव र अज्ञात रोगले मौरी मर्न थालेपछि जुम्लाका किसान चिन्तित भएका छन्। मौरी पालनबाट मनग्ञ आमदानी गर्दै आएका किसान पछिल्लो समय मौरी मर्न थालेको र सरकारवालाले आफ्ना समस्यालाई व्यवस्था गरेको गुनासो गरेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
स्याउ, सिमी र ओखरपछि जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत मौरी पालन पनि हो। जुम्लाको मह निकै महँगोमा बिक्री हुने र माग पनि बढ्दो अवस्थामा छ। पछिल्लो वर्षमा बर्खाको सिजनमा पनि एकाएक मौरी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्दनाथ नगरपालिका तीनका कृषक बालकृष्ण उपाध्याय।
बाह्रवटा मङ्सिरमा बाँचेको थियो, अहिले आएर जम्मा चाहिँ दसवटा रह्यो हो, दसवटा पनि सातमा झडिसकेको छ। परिवर्तीय महिनामा रोगकै समस्या देखिया छ। मौरी चाहिँ झट्ट उडेर चाहिँ फर्न पनि जानेन र त्यो मौरीले काम गर्न भने केही पनि सक्दैन।
पात्रासी गाउँपालिका वडा नम्बर सातका टेकबहादुर बुढाले लम्पी स्किन रोगले सबै गाई गोरु मरेपछि मौरी पालन सुरु गर्नु भएको थियो। 40,000 लगानी गरेर 5 मौरीका घार खरिद गरेका उहाँसँग अहिले एउटा घार पनि छैन। सहज होला भनेर मौरी पालन गरे पनि एक वर्ष नबित्दै 5 घार रित्तिएर आमदानी मात्र खोसिएको छैन। रोग किरा संक्रमण हुँदा आपत विपद पर्दा सहयोग गर्ने कुनै सहयोगी निकाय नभएको कृषक टेकबहादुर बुढाको गुनासो छ।
व्यवसाय जति गढे पनि डुब्ने काम मात्रै छ क्या। सरकारले पनि ध्यान दिँदैन, सहकारीले पनि त्यति चासो मौरी हुन्छ भनेर मौरीमा जोड दिएँ। 5 किने मैले, 5 गाह्रो मरे।
मौरीले प्राग सेचन गर्ने फलफूल जन्ने बाली नाली रोप्न छोडेकाले पनि मौरी पालन संकटमा पर्दै आएको कृषि विज्ञहरू बताउँछन्। मह बेचेर मात्र जुम्लामा वार्षिक अनुमानित 24 भित्रिने गरेको छ। जुम्लाका 8 पालिका गरी अनुमानित 8,000 मौरीका घार रहेका छन्। जोखिमका कारण मौरी पालक किसान मर्कामा परेको कर्णाली मौरी पालन सहकारी संस्थाका सचिव नारायण चौलगाईले बताउनुभयो।
हामीसँग त बजेटै हुँदैन, एउटा सहकारी हो। मौरी पालक कृषकहरू जति समिति नै आए शेर सदस्यमा ल्याउँछौ, केही समस्याहरू आयो भने मिटिङ गर्छौ, हामीसँग त्यो बजेट छैन।
जुम्लामा मौरीका लागि उपयुक्त घार नहुनु, परम्परागत घारमै काम चलाउनु, चरण क्षेत्रको अभावसँगै पुरानै विभिन्न खाले रोगका कारण मौरी मर्न थालेको मौरी विज्ञ सतानन्द उपाध्याय बताउनुहुन्छ।
नयाँ रोग आएकै छ, पुरानो रोगलाई व्यवस्थापन गर्न सक्यो। मौरी घार उपयुक्त अनुसारको जुम्लाको लागि छैन। जुन प्रयोग गरेका घार छन् ती परम्परागत छन्।
किसानको जीविकोपार्जन र जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको मौरी पालन व्यवसायलाई प्रवर्धन गर्न मौरीमा लाग्ने रोग किराको निवारणका लागि सरकारवाला निकायले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब केही अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै संसद विघटन गर्नुभएको छ। बंगलादेशमा सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन बाध्य बनाएको थियो। बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सेना प्रमुख वाकर उज जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो। प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशका वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डाक्टर मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्युनले जनाएको छ। प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमूद र अबु बकर मजुमदारले भिडियो सन्देश मार्फत यस्तो घोषणा गरेका हुन्। यसैबीच बंगलादेशका विपक्षी नेत्री खारिदा जिया हिजो वर्षौं पछिको नजरबन्दबाट मुक्त हुनुभएको छ। 78 वर्षीय जियालाई पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सन् 2018 भ्रष्टाचारको आरोपमा 17 वर्षको कारागार सजाय सुनाइएको थियो। 76 वर्षीय हसिना व्यापक जनप्रदर्शनपछि राजीनामा दिई भारत पलायन भइसक्नु भएको छ भने त्यहाँका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभएको छ। हसिनाको पलायनपछि जिया लगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो। जिया प्रमुख विपक्षी बंगलादेश नेशनल पार्टीका अध्यक्ष हुनुहुन्छ। जियाको स्वास्थ्य अवस्था जटिल रहेको छ। उहाँ बाथ मधुमेह र कलेजो सिरोसिसबाट पीड़ित हुनुहुन्छ। जिया र हसिना बीचको शत्रुतालाई बंगलादेशमा बेगमहरूको लड़ाईको नामले चिनिन्छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्नुभएको छ। महासचिव गुटरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड़ दिनुभएको छ। बंगलादेशमै प्रदर्शनकारीहरूले एउटा होटलमा आगजनी गर्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। अवामी लीगका एक सदस्यको सो होटलमा आगजनी गरिएको थियो। आग लागि नियन्त्रणका लागि करिब 12 घण्टा लागेको बंगलादेशको दैनिक पत्रिका डेली स्टारले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाड़ीका राष्ट्रहरूको प्रयास बिमस्टेक व्यापार शिखर सम्मेलन मंगलबारदेखि भारतको नयाँ दिल्लीमा शुरू भएको छ। कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीजले त्यहाँको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको व्यापार शिखर सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। सम्मेलन बिहिबारसम्म सञ्चालन हुनेछ। सम्मेलनका क्रममा नेपालका तर्फबाट बिमस्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवर्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल हुने उद्योग मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ। त्यसक्रममा नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखला आबद्धता अभिवृद्धि हुने, सेवा निर्यात लगायतको अभिवृद्धि हुन सक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 13 अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से 145 अंक अर्थात 5.18% घटेको छ। सोमबार 2796.38 अंकमा रहेको नेप्से परिसूचक मंगलबार घटेर 2651 अंकमा कायम भएको छ। शेयर बजार घटे पनि यस दिन बजारको कारोबार रकमले भने नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन बजारमा 23.71 करोड़ रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यसअघि गत बुधबार बजारको कारोबारमा 21.91 करोड़ रुपियाँ बराबरको उच्च कारोबार भएको थियो। सोमबार नेपाली बजारमा कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार भने तोलामा 2300 रुपियाँले घटेको छ। छाप भएको सुन सोमबार प्रति तोला 150,000 मूल्यमा किनबेच भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य घटेर प्रति तोला 147,700 रुपियाँमा कारोबार भएको छ। यस दिन छाप नभएको सुन प्रति तोला 147,000 कारोबार भएको छ भने चाँदीको मूल्य तोलामा 60 रुपियाँले घटेर कारोबार भएको छ। गत वर्षको तुलनामा यस वर्ष मुस्ताङका स्याउ बगैंचामा स्याउ बढ़ी फलेको अनुमान गरिएको छ। अनुकूल मौसम, व्यावसायिक रूपमा बगैंचा व्यवस्थापन लगायतका कारणले उत्पादन वृद्धि हुन सक्ने अनुमान गरिएको जोमसोम स्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताउनुभयो। क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकोले उत्पादन बढ़ने अनुमान गरिएको उल्लेख गर्नुभयो। पर्वतको जलजला गाउँपालिकाको धाइरिङका किसानले काँक्राको बिउ बिक्री गरेर 2 करोड़ गाउँमा भित्राएका छन्। व्यावसायिक रूपमा तरकारी उत्पादनमा सक्रिय गाउँका करिब 70 घरधुरीले काँक्राको बिउ उत्पादन गर्दै आएका छन्। गत वर्ष प्रति किलो 5,000 देखि 6,000 बिक्री भएको काँक्राको बिउ यसपटक मूल्य बढेर 10,000 देखि 10,500 रुपियाँमा बिक्री भएको स्थानीय किसानहरूले बताएका छन्। त्यहाँ उत्पादन भएको काँक्राको बिउ संकलन गरेर 1,000 किलो काठमाडौँ स्थित न्यू ग्रेसको सिड सप्लायर्सलाई पठाएको स्थानीय किसान बलराम आचार्यले जानकारी दिनुभयो।
अब खेल समाचार।
इरान विरूद्ध 3-0 सोझो सेटमा जित निकाल्दै नेपाल सेल्टर एसियन भलिबल एसोसिएसन काभा महिला नेशनल लीगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिसर राखेपोको कवर्ड हलमा मंगलबार नेपालले खेल 25-21, 28-26, 25-20 आफ्नो पक्षमा पार्यो। नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमी फाइनल प्रवेश गरेका थिए। लीग चरणको खेलमा नेपाल इरानसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी नेपालले लीग चरणमा श्रीलंका र मालदिवसलाई समान 3-0 र भारतलाई 3-2 सेटमा पराजित गरेको थियो। यता भारतसँग 3-1 सेटमा पराजय बेहोरेको इरानले श्रीलंकालाई 3-2 तथा मालदिवसलाई 3-0 सेटमा हराएको थियो। नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। मंगलबार नै सम्पन्न पहिलो सेमी फाइनलमा भारतले श्रीलंका विरूद्ध 3-0 सोझो सेटमा जित निकालेको थियो। थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा U18 युथ लीगमा 7 बाटो युथ क्लब विरूद्ध जित निकालेको छ। एन्फा मैदानमा मंगलबार भएको खेलमा थ्री स्टारले 7 बाटो युथ क्लबलाई 3-0 गोलले पराजित गरेको हो। थ्री स्टारले खेलको 8 मिनटमा सनिल साङ्तेनको गोलबाट अग्रता लिएको थियो। रोमन श्रेष्ठले खेलको 13 मिनटमा गोल गर्दै अग्रता दोब्बर बनाए। चित्रबहादुर केसीले 57 मिनटमा टोलीका लागि तेस्रो तथा निर्णायक गोल गरे। जितसँगै थ्री स्टार 6 खेलमा 10 अङ्क जोड्दै 6 स्थानमा उक्लिएको छ। पराजित 7 बाटोको 6 खेलमा 4 अङ्क रहेको छ।
अब मौसम। आज देशभर आंशिक बदली रही सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। बागलुङ र गुल्मीमा पहिरोमा परि 12 जनाको मृत्यु, 4 जना बेपत्ता। चितौनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन प्रतिवेदन गृहमन्त्री रमेश लेखक समक्ष प्रस्तुत। भारी वर्षाको जोखिम रहेका 34 जिल्लामा केही दिन रात्रि बस नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह। भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनद्वारा संसद विघटन, विपक्षी नेत्री खालिदा जिया रिहा। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।